مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم دوستو، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں انجم ہیرل گل اور کنٹرول روم انجینئر ہیں پیٹ ہینڈلے۔ دوستو، پاکستان نے بہت اچھے اچھے مصور پیدا کیے ہیں اور دنیا میں ان کا ذکر بہت خوشی اور احترام سے کیا جاتا ہے۔ عبد الرحمان چغتائی، گل جی، سعد قین، جمیل نقش، استاد اللہ بخش، اقبال مہدی، احمد پرویز۔ لیکن بدقسمتی سے ہمارے معاشرے میں آرٹ کو، بلکہ مجموعی طور پر فنون لطیفہ کی زیادہ قدر نہیں کی جاتی۔ بہت سے آرٹسٹ گمنامی کی زندگی گزار کے چلے جاتے ہیں۔ ہم اپنے بچوں کو ڈاکٹر انجینئر بنانے کی بات کرتے ہیں اور انہیں روایتی تعلیم حاصل کرنے پر مجبور کرتے ہیں، اور اس طرح بہت سے موسیقار، گلوکار، شاعر، ادیب، مصور اور مجسمہ ساز کچھ تخلیق کیے بغیر ہی کھو جاتے ہیں۔ ہم آج کے پروگرام میں مصوری پہ بات کرنا چاہتے ہیں اور اس میں یہ جاننے کی کوشش کریں گے کہ پاکستان میں آرٹ کی کیا صورتحال ہے، ہمارے ہاں آرٹ سکھانے کا رواج کس قدر ہے اور کون سی اکیڈمیز اس خدمت میں مصروف ہیں، ہمارے فنکار کیا کام کر رہے ہیں، کیا وہ اپنے فن کی بدولت اچھی زندگی گزارتے ہیں، ہمارے کون کون سے مصور دنیا میں جانے جاتے ہیں، عالمی سطح پر ہمارے فنکاروں کے کام کو کس قدر سراہا جاتا ہے۔ ہم جانتے ہیں کہ بڑے مصوروں کی پینٹنگز بہت مہنگی فروخت ہوتی ہیں، اس لیے عالمی سطح پر جعلی پینٹنگز کا کاروبار بھی کیا جاتا ہے، تو کیا پاکستانی مصوروں کے ساتھ بھی یہ واردات کی جاتی ہے؟ ہم یہ سب باتیں آج اپنے مہمانوں سے دریافت کریں گے۔ گفتگو شروع کرنے سے پہلے میں ان کا تعارف کروانا چاہتا ہوں۔ شاہد رسام عالمی شہرت یافتہ مصور اور اسکلپٹر ہیں۔ عامر کھتری ممتاز مصور ہیں، کئی ملکوں میں ان کی پینٹنگز کی نمائش ہو چکی ہے۔ نور جہاں بلگرامی مصورہ ہیں، کیوریٹر ہیں، کراچی کی کوئل آرٹ گیلری کی ڈائریکٹر ہیں۔ احمد شاہ کراچی آرٹس کونسل کے صدر ہیں، انہیں کون نہیں جانتا۔ سلطان احمد آرٹ کے قدردان اور پارک ہیں، لیجنڈری آرٹسٹ سعد قین کے بھتیجے ہیں۔ سعید ابراہیم لاہور کے آرٹسٹ اور استاد ہیں، باغ و بہار شخصیت ہیں۔ شمیل حسین کا تعلق راولپنڈی سے ہے اور وہ منفرد مزاج کے آرٹسٹ ہیں، شائستہ مفتی مصورہ ہیں اور کراچی سے تعلق ہے۔ سب سے پہلے ہم عامر کھتری صاحب سے بات کریں گے۔ بہت شکریہ عامر صاحب ہمیں وقت دینے کے لیے۔ ایک ایسا شخص آپ سے مخاطب ہے جسے آرٹ کے بارے میں کچھ بھی نہیں معلوم، تو میں نے آپ سے گفتگو کرنے سے پہلے جاننا چاہا کہ پاکستان کے ممتاز آرٹسٹ کون کون ہیں۔ میں نے گوگل پر لکھا ٹاپ آرٹسٹ ان پاکستان، جواب ملا ریما، میرا، عائشہ عمر اور مہوش حیات۔ اس فہرست میں آپ کا نام نہیں ملا، تو جاننا چاہ رہے ہیں کہ عامر صاحب، آپ آواز آ رہی ہے میری، کیا عامر کھتری صاحب نے ہمیں جوائن کیا ہے؟ عامر کھتری صاحب سے بات کرنے کی کوشش کرتے ہیں۔ عامر صاحب، جب اگر آپ کو آواز آ رہی ہے تو آپ ہمیں بتائیں کہ آپ سے بات ہو رہی۔ میرا خیال ہے ان سے رابطہ نہیں ہو پایا ہے، اور ان سے ہم رابطہ کرنے کی کوشش کرتے ہیں۔ وہ ممتاز مصور ہیں پاکستان اور پاکستان سے باہر، ان کی کئی سولو اور دوسری ایگزیبیشن جس میں دوسرے مصور بھی شریک ہوتے ہیں وہ ہو چکی ہیں۔ ان کی پینٹنگز کافی پسند کی جاتی ہیں، اس میں گل جی کی طرح ان کے پینٹنگز میں گھوڑے بھی نظر آتے ہیں، کبوتر نظر آتے ہیں، اور یہ تو ایک لے مین کے انداز گفتگو ہے، اسے یہ کیوں سمجھیں، لیکن ان کی پینٹنگز بہت مقبول ہیں، ان کے قدردان ان کی پینٹنگز کو بہت اہمیت دیتے ہیں اور کافی مہنگی ان کی پینٹنگز فروخت ہوتی ہیں۔ کراچی سے ان کا تعلق ہے، لیکن یورپ اور امریکہ اور دوسرے ملکوں میں بھی ان کا کام پسند کیا جاتا ہے، بیرون ملک بھی ان کی تصاویر کی نمائش ہو چکی ہے۔ ان سے ہم جاننا چاہیں گے کہ ملک میں آرٹ کی کیا صورتحال ہے، اور جو نوجوان اس فیلڈ میں آنا چاہتے ہیں ان کے لیے کیا مواقع دستیاب ہیں۔ ہمیں عامر کھتری صاحب نے جوائن کر لیا ہے۔ عامر صاحب، میں اس سے پہلے یہ کہہ رہا تھا کہ مجھے تو کچھ آرٹ کے بارے میں معلوم نہیں تھا، اور میں نے گوگل پہ لکھا ٹاپ آرٹسٹ،
جی
تو اس فہرست میں آپ کا نام نہیں تھا۔ تو آپ جب لوگوں سے تعارف کراتے ہیں کہ میں ایک آرٹسٹ ہوں، تو کیا لوگ آپ کو بھی ایک اداکار سمجھتے ہیں یا سمجھ جاتے ہیں کہ آپ ایک پینٹر ہیں؟
نہیں، مطلب جو پہچانتے ہیں مجھے وہ تو یقیناً پہچان جاتے ہیں، لیکن یہ ہے کہ جن کو پتہ نہیں آرٹ کا تو وہ ظاہر سی بات ہے کنفیوز تھوڑے ہو جاتے ہیں. لیکن آرٹ سرکل جو ہے جہاں تک آرٹ گیلریز کا اور جو ہمارے آرٹ کا سرکل ہے
جی جی آپ مشہور
جہاں تک لوگ ہیں وہ سب جانتے ہیں.
جی جی وہ تو مذاق کی بات ہے. یہ بتائیں میرے دور میں تو پھر بھی اسکولوں میں ڈرائنگ کے نام پر ایک مضمون ہوتا تھا. میں نے بھی کچھ بچپن میں آڑی ترچی لکیریں کھینچی ہیں لیکن اب شاید نہیں ہوتا. میرے بچوں نے نہیں پڑھی اور اب تو کیا کیسے یعنی ہمارے سکولوں میں کیسے نکل کے مصور آ سکتے ہیں؟ کیا ان کے لیے کوئی خاص اکیڈمیز ہوتی ہیں؟ کیا صورتحال؟
نہیں بچوں کا تو بس یہی ہے کہ اللہ تعالیٰ کی طرف سے ان کو انٹرسٹ ایسا ہوتا ہے آرٹ کا جی. کہ ان کو شروع سے کلرز اور پینسل کلرز کو زیادہ ہی کچھ ہوتا ہے جی. تو آپ نے دیکھا ہوگا ہر اسکول میں ہر مونٹیسری ہر کلاس پرائمری وغیرہ آپ اگر دیکھیں تو بچے جو ہیں یہ پینسل کلرز کو زیادہ لائک کرتے ہیں, کلرز میں زیادہ گھومتے ہیں, اسی میں کھیلتے ہیں. تو اس طرح سے آگے بڑھتے ہوئے وہ نکلتے ہیں اسکیچز بناتے ہوئے. جیسے میں اپنے بیٹے کی بات کروں تو وہ بھی پک کر رہا ہے کلر سے کھیلتے ہوئے. اب مجھے وہ دیکھتا ہے میں کام کر رہا ہوں تو وہ کافی حد تک اس کو کیچ کر رہا ہے اور بہت اچھی پینٹنگز اور اسکیچز بنا لیتا ہے ماشاء اللہ.
تو اب پاکستان میں کیا صورتحال ہے؟ ایک زمانے میں تو بہت بڑے بڑے نام موجود تھے, ابھی بھی ہوں گے لیکن بہت شاید میڈیا انہیں کوریج نہیں دیتا یا بہت سے لوگ نہیں جانتے.
ہاں یہ مسئلہ ایک ہے مبشر بالکل. آرٹ کی حد تک بتوں گا تو مجھے فیل ہے کہ اس میں کس طریقے سے آرٹ کو اگنور کیا جا رہا ہے. آرٹ سے بہت اچھا ٹیلنٹ ہے بٹ ان کو ڈیفینیٹلی پورا فل اگنور کیا جاتا ہے.
اچھا آپ کی آواز کچھ ٹھیک سے ہمارے پاس نہیں آ رہی. میں ایک یہ بھی جاننا چاہ رہا ہوں, آپ تو مشہور ہیں مصور اور آپ کی بیرون ملک تصاویر کی نمائش بھی ہو چکی ہے, لیکن جو نئے نوجوان اس فیلڈ میں آنا چاہتے ہیں ان کے لیے کیا مواقع دستیاب
ہیں؟ ان کے لیے موقع بس یہی ہے. ہم تو بہت ڈفرینٹ پلے آ رہے ہیں
جی,
استادوں کو پکڑ لیا, ان سے سیکھا, ان سے بہت کچھ حاصل کیا
جی.
لیکن آج تو کیونکہ انسٹیٹیوٹ بہت زیادہ ہے وغیرہ بہت سے اور انسٹیٹیوٹ نکل آئے ہیں تو ان کے لیے یہی ہے کہ پہلے وہ اپنی تعلیم کو مکمل کریں, ان کے بعد ان کو سرچ کریں, ان کے ایڈمیشن لیں اور ان کے تھرو آگے کے پاس کے لیے. اور باقی انٹرنیٹ بہت کامن ہے, فیس بک سوشل میڈیا اتنا اویئر ہوتا ہے, اس میں وہ کافی نالج ان کو مل سکتی ہے جو ہم اویلیبل چیزیں ہیں.
اچھا لیکن ایک بات یہ کہ مصوری کافی یعنی مشکل کام بھی ہے لیکن مہنگا بھی ہے. اس کی جو یعنی آپ کے پاس جو کینوس ہے اور آپ کے پاس جو کلرز ہونے چاہیے, آل پینٹنگ اگر آپ کرنا چاہتے ہیں, یہ سب یعنی خرچے والے کام ہے. اور انڈس ویلی یا جو دوسرے ادارے ہیں اس طرح کی اکیڈمیز ہیں ان کی فیس بھی کافی زیادہ ہوتی ہے. تو ایک عام کم وسائل والا جو شخص ہوگا وہ اپنے بچے کو کیسے ان جگہوں پر پڑھائے؟
یہ کیسے بڑا المیہ ہے ہمارے لیے. لیکن ہم اس کے علاوہ کوئی چارہ بھی نہیں ہے. انسٹیٹیوٹ میں جب جاتے ہیں بندے تو پھر اسی طرح کے اتنا ان کو کاؤنٹ ہی نہیں کیا جاتا. بلکہ میں تو کہوں کیونکہ جو انسٹیٹیوٹ میں جاتے ہیں ان کو کاؤنٹ ہی نہیں ہوتے. وہ تو جو این سی وغیرہ سے یا کسی بڑے ہوتی ہے یہ کس طرح کی.
اچھا ایک بات اور, یہ ہم یورپ میں دیکھتے ہیں خاص طور پہ کہ وہاں پہ دیواروں پر اور چھتوں پر بہت شاندار کام ہوتا ہے. یہاں پہ بھی ساتھ کین نے اور دوسرے کچھ مصوروں نے ایسا کام کیا ہے, لیکن اب کیا یہ اس کام کی اس روایت کو اس کام کو آگے بڑھایا جا رہا ہے پاکستان میں؟ اس طرح کا کام ہو رہا ہے یا اب آگے نئی بلڈنگز میں یا نئی تاریخی عمارتوں میں ایسا کچھ ہو رہا ہے یا نہیں ہوتا؟
پاکستان میں ایٹ لیسٹ پاکستان بات کر رہا ہوں کہ ایسا نہیں ملتا. بلڈنگ میں چڑھتے ساتھ ہال میں اب جیسا کام کیا بہت اچھا اور بہت ہی لوگوں میں انہوں نے بہت بہت ڈیکوریٹ کیے ہیں. اس طریقے سے آرٹسٹ اس طرح کام کر رہا ہے نہ پتا کیا کم سے کیا ہے اتنا واپس دینا نہیں چاہتا کیونکہ کو اتنا پیسہ تو کرا بھی نہیں ہوگا جس انہوں نے کام کیا ہے. بات تو یہ ساری سوچنے کی بات تو یہ ہے اور آج کل آرٹسٹ یہ دیکھتا ہے کہ مجھے پیسہ کتنا مل رہا ہے.
ٹھیک ہے
تو یہ بھی کہہ سکتے ہیں کہ پھر بھی شاید آرٹسٹ نہ دیتے ہوں یہ بہت پیسہ اس مطابق ملتا ہوں.
تو آپ نے مصوروں کو کیا مشورہ دینا چاہیں گے کیسے اپنا کریئر آگے بڑھائیں؟
یہی ہے کہ آج کل ان کو ایڈوانٹیج سب سے بڑا ملا ہوا ہے نا, سوشل میڈیا ملا ہوا ہے, انٹرنیٹ بہت ہے, बहुत कुछ जैसे मैं अपनी बात करता हूँ मेरी गैलरी सपोर्ट नहीं करती, लेकिन मैं अपने तो इंटरनेशनली मतलब देखता अमेरिका मैंने अपना नाम किया हुआ है, वो गैलरी मुझसे बात करती हैं और मैं उनसे चल रहा हूँ।
ठीक है ठीक है आमिर खजर साहब, बहुत शुक्रिया हमसे बात करने के लिए, आपका कीमती वक्त आपने हमें कुछ वक्त हमें दिया और गुफ्तगू की। कुछ आवाज़ का मसला था, मिड लाइन शायद डिस्टर्ब थी, ठीक से गुफ्तगू नहीं कर पाए। शाहिद रसाम साहब ने हमें ज्वाइन कर लिया है, एक दुनिया आपको जानती है, अमेरिका कनाडा यूरोप इंडिया दुनिया भर में आपके काम की नुमाइश हो चुकी है। शाहिद भाई बहुत शुक्रिया वक्त देने के लिए। सबसे पहले तो हमें ये बताएं कि आपने बाकायदा मुसव्वरी सीखी थी, कौन थे आपके उस्ताद, कैसे ये शौक़ हुआ?
बहुत सारे आपके ज़िंदगी में बहुत उस्ताद होते हैं। पहले उस्ताद अगर जो मैंने मैं स्कूल में पढ़ता था जो पहले वो देखा मैंने तो वो सादिक़ैन साहब थे, भाई सादिक़ैन को फिर हॉल में जब वो म्यूरल पेंट कर रहे थे
जी।
तो उस ज़माने में उनको देखा और लकीली उनकी कुछ अच्छे जूते सीधी करने का मौका मिला
जी।
और फिर बाद में ये शौक और आगे बढ़ा तो उस जमाने का जो बहुत ही एक बहुत ही बड़ा सिंबल और एक जिन्होंने बेशुमार आर्टिस्टों को आज के भी जो बहुत इस्टेब्लिश आर्टिस्ट हैं सब ये बात एक्सेप्ट करते हैं कि इकबाल मेहंदी साहब जो है वो एक बहुत ही बड़ा इन्फ्लुएंस है
जी,
क्योंकि वो रियलिस्टिक इस तरह का काम करते थे और पेंटिंग में जिस तरह से उन्होंने भी किया
जी।
वो बहुत ही हैरत अंगेज तो इकबाल भाई सीखने का मौका मिला और फिर उसके बाद लकीली आई वॉज अवॉर्डेड अ स्कॉलरशिप, देन आई वेंट टू लंदन एट सेंट मार्टिन, आई स्टडीड ओवर देयर और वहाँ पे फिर जो वेस्ट के बहुत सारे आर्टिस्ट थे उनसे सीखा और आज ये सीखने का सफर आज तक जारी है। अच्छा यहाँ पे मुबशिर मैं आपके एक बात और, क्योंकि आप जिस शोबे से वाबस्ता होते हैं
जी
सिर्फ उस शोबे के लोग ही आपके उस्ताद नहीं होते,
दुरुस्त,
बल्कि जिंदगी में आपको बेशुमार लोग मुख्तलिफ शोबाए जिंदगी से आपको जिंदगी के नए नए जाविये नए नए अंग सिखाते हैं और नई नई चीजें। तो सीखने का जैसे मैंने कहा अमल अपने आज तक जारी है, लेकिन दो और शख्सियत, दो नहीं बल्कि तीन कहूँगा, ऐसी शख्सियात हैं जिनका बहुत ही गहरा असर और रंग रहा। एक तो मेरे जो पीर मुर्शिद वो यूसुफी साहब जिन्होंने मुझे फन और बल्कि जिंदगी के असल मीनिंग सिखाए माने बताए। दूसरे अपने जॉन भाई, जॉन भाई ने के साथ बहुत कुर्बत रही वो आप जानते हैं
जी।
तो जॉन भाई से बहुत कुछ सीखा और आज तक बल्कि उनकी चीजें पढ़ते हैं तो सीखते रहते हैं। और तीसरे जिनके साथ बहुत करीबी बहुत ही कुर्बत और बहुत आज तक वो है वो अनवर भाई, अनवर मकसूद साहब
जी जी, वो खुद बहुत अच्छे आर्टिस्ट हैं, बहुत जबरदस्त।
हाँ तो ये खुशनसीबी कि इन बड़े लोगों को इस नाचीज ने न सिर्फ बहुत करीब से देखा बल्कि उनके साथ वक्त गुजारने उनसे सीखने का मौका मिला
जी। शाहिद भाई मैं अभी आमिर साहब से भी बात कर रहा था कि एक ज़माने में अब्दुल रहमान चुगताई, गुल जी, सादिक़ैन साहब, इकबाल मेहदी, अहमद परवेज़ी कैसे बड़े बड़े नाम थे
जी।
तो अब आज कल क्या सूरत हाल है पाकिस्तान में, अब हमारे पास कितने बड़े बड़े आर्टिस्ट हैं और क्या वो दुनिया उन्हें जानती है और उनका काम काम को पहचानती है, इस वक्त क्या हाल है?
मुबशिर इसमें देखिए एक बात, मैं तो इस मातम का कायल नहीं कि भाई उस जमाने में कोई बहुत बड़े लोग थे, उस जमाने में कुछ भी नहीं, हर जमाना अपने हिसाब से जो है कि लोग पैदा होते हैं और टाइम डिसाइड अबाउट देम कि भाई कौन कितना बड़ा है कितना बड़ा नहीं है। देखिए जहां तक उनका बहुत बड़ा कंट्रीब्यूशन है, दे हैव सच अ ग्रेट कंट्रीब्यूशन नो डाउट अबाउट इट कि भाई उन्होंने ये पौधा लगाया जो आज एक तनावर दरख्त, लेकिन उस दरख्त की जो اپنے شاخیں ہیں کوتیں ہیں وہ مسلسل پھوٹ رہی ہیں اور نئے نئے لوگ نئے نئے نام پیدا ہو رہے ہیں اور بہت بڑے اپنے جن لوگوں نے دنیا میں اس کنٹمپرری آرٹ ورلڈ میں اپنا ایک نام پیدا کیا ہے اس میں پاکستان از دی اونلی کنٹری ان دا ورلڈ رائٹ ناؤ کہ جہاں پہ بہت زبردست قسم کے آرٹسٹ لائک شازیہ سکندر راشد رانا عمران قریشی اور ہمارے بہت سارے بالکل ابھی ریسنٹلی ایک نئے لڑکے کو اپنے جلیل وقاص خان جلیل آرٹ پرائز ملا انٹرنیشنلی ہی کریٹڈ اے بز تو میں سمجھتا ہوں کہ ہمیں بہت پازیٹیولی چیزوں کو دیکھنا چاہیے اور بہت اچھے اچھے کریٹیولی ایون میں آپ کو بتاؤں ابشر کہ شاید ویسٹ میں اتنا عمدہ کام نہیں ہو رہا جتنا ہمارے اس ریجن میں ہو رہا ہے پرٹیکولرلی ان پاکستان ایون ایک ہمارا افغانستان کا ایک آرٹسٹ ہے ہی مائگریٹڈ فرام افغانستان ٹو پاکستان کوئٹہ میں رہا اور اس کے بعد جو ہے وہ اس نے دنیا میں بہت نام پیدا کیا ہے تو اس طرح کے کافی لوگ ہیں یعنی اور یہ سفر آگے چل رہا ہے دیکھیے لوگ آتے ہیں چلے جاتے ہیں لیکن وہ سلسلہ رشد و صورت گری بقول یوسفی صاحب کی وہ جاری رہتا
شاہد بھائی آپ سے مجھے ابھی اور کافی گفتگو کرنی ہے میں چاہوں گا آپ ہمارے ساتھ لائن پر رہیں لیکن نور جہاں بلگرامی نے ہمیں ایڈنبرا سے جوائن کر لیا ہے مصورہ ہیں کیوریٹر ہیں آپ جانتے ہیں کراچی میں کوئل آرٹ گیلری کی بانی ہیں
ڈائریکٹر ہیں ہمارے دوست بھی ہیں اور ان کی تو بے پناہ خدمات ہیں
جی
ہاں حوالے سے انڈس ویلی اسکول آف آرٹ کوئل گیلری
جی
تو نورجہاں کا تو خیر
السلام علیکم ہماری درخواست پر انہوں نے وقت نکالے
السلام علیکم
جی بہت شکریہ نورجہاں صاحبہ آرٹ گیلری چلانا میرا خیال ہے کافی مہنگا کاروبار ہے یہ کیسے آپ نے شروع کیا کیسے خیال آیا اور پھر کیا مشکلات پیش آئیں اگر کوئی مشکلات پیش آئیں تو
جی بالکل یہ بہت آرگینک قسم سے آرٹ گیلری شروع ہوئی
جی
شروعات تو انڈس ویلی اسکول آف آرٹ اینڈ آرکیٹیکچر کا ایک بڑا قدم نے رکھا کیونکہ کراچی جیسے شہر میں کوئی نیشنل کالج آف آرٹ جیسے کوئی ادارہ نہیں تھا بے حد ضرورت تھی کہ یہاں پر بھی ایک ہمارے پاس اوارڈ گیونگ ڈگری اوارڈ کرنے کے ایک ہو اور یہ آرکیٹیکچر فائن آرٹس ٹیکسٹائل اور ڈیزائن کمیونیکیشن ڈیزائن میں تو یہ جب ہو ہی رہا تھا اور کوئل خود ایک ادارہ جو ہماری روایتی ہاتھ سے ہینڈ لوم اور نیچرل ڈائز اس پہ میں کام کر رہی ہوں چھپائی بلاک پرنٹنگ بہت سالوں سے سارے ہمارے دستکاروں کے ساتھ تو یہ ایک تھا اور ایک تھوڑی سی جگہ تھی اس میں پھر سب کا اصرار رہا کہ ایک گیلری ہی ہو جہاں پھر ہم اپنے آج کل کنٹمپرری آرٹ کی بات ہو رہی تھی آرٹسٹ کی وہاں پر ہم بتا سکیں اور ہمارے نئے نئے ایمرجنگ آرٹسٹ خود اتنے سارے ہیں تو
ایک بات یہ ہے کہ بہت سے نوجوانوں کے پاس ہنر ہوتا ہے لیکن وسائل نہیں ہوتے تو وہ انڈس ویلی یا پی این سی سی اے وغیرہ کی فیس نہیں دے پاتے اور آرٹ گیلریز کو نمائش کے لیے رضامند نہیں کر پاتے تو آپ ایسے نوجوانوں کو پروموٹ کرنے کے لیے کچھ کرتی ہیں کیا کریں ایسے نوجوان جن کے پاس ہنر ہے
وسائل پہلے جی اسکول میں انڈس ویلی اسکول میں ایک خاص ہمارا قرض ہنسنا کا ہے تو اگر کوئی بھی طلبا اگر ان میں ہنر ہے اور وہ ٹیسٹ پاس کرتے ہیں تو ہم پوری کوشش کرتے ہیں کہ ان کی فیس کے ہم انتظام کر لیں اور یہ تو رہا ہے 25 سال ہو گئے ماشاء اللہ اب انسٹیٹیوٹ کو اور یہ مستقل ہمارے کوئی 10-12-15 نکلتے ہیں قرض ہنسنا کے اسٹوڈنٹس ہیں جو فیس نہیں دے سکتے ان کو ہے اور اگر کوئی بھی آرٹسٹ اگر ان ہنر مند ہے تو وہ ان کو نمائش ہمیشہ ملتی ہے پھر بہت سارے ہمارے اب ایک بہت مزیدار نمائش ابھی کی کوئل گیلری میں میرا سفر کے نام سے جس میں کوئی 15 ہمارے بہت نمایاں آرٹسٹ ان کی پوری زندگی کو ہم ٹریس کر رہے تھے اور یہ لوگ سب سندھ میں جیسا سائن بورڈ پینٹرز تھے اور ان کے نیچے کام کرتے تھے وہاں سے سیکھتے نیشنل کالج آف آرٹس میں پہنچے وہاں سیکھ کے پھر اب سب بہت نامور آرٹسٹ ہو گئے ہیں
جی.
تو یہ ہمارے ملک میں ماشاءاللہ یہ نہیں ہے کہ آپ کا ایک خاص طبقہ سیکھ رہا ہے, مگر البتہ جو نام اپنا مقبول ہوا ہے جن جن کا
جی.
وہ ایسی جگہوں سے آئے ہیں کہ ابھی جس کے ذکر کر رہے تھے تو قادم حسین
جی.
افغانستان کا جو کہتے ہیں
جی.
ان کی بہت بڑی شارجہ میں اس وقت کا نمائش لگی ہوئی ہے. تو
اچھا ہم سنتے رہتے ہیں کہ بڑے مصوروں کی جعلی پینٹنگ بہت مہنگے داموں فروخت ہوتی ہیں, اس بارے میں شاید بھائی سے بھی ہم بات کریں گے, کیا پاکستان میں بھی ایسا ہوتا ہے یا پاکستانی مصوروں کے نام پر بیرون ملک ایسا کھیل کھیلا جاتا ہے؟ آپ ظاہر سے ملک سے باہر ہیں تو کچھ بتا سکتی ہیں اس بارے میں ہمیں.
جی بالکل ہوتا ہے, دنیا بھر میں ہوتا ہے, وہاں پر بھی ہے یہ. جو لوگ نہیں جانتے تو بےچارے پھر وہ خرید لیتے ہیں, اور کچھ لوگ ہیں جو اس کو اپنا پیشہ سمجھ کے کرتے ہیں کہ ماسٹرز کی کاپی ہوتی ہے صادقین کے, گل جی کے, بہت سارے.
لیکن آپ پہچان جاتی ہیں کبھی آپ کے سامنے اگر ایسی کچھ چیز آئے جو جعلی ہو, مہندی تصویر تو اچھی ہو لیکن اس کے اوپر دستخط جعلی ہو, تو آپ پہچان جاتی ہیں؟
جی فوراً نہیں, جی معلوم ہو جاتا ہے ان کی لائن سے, معلوم ہو جاتا ہے ان کے دستخط سے بھی معلوم ہو جاتا ہے, کافی حد تک پہچان سکتے ہیں.
اچھا پاکستان میں
آرٹ کا تاریخ میں جی
جی پاکستان میں آرٹ کی تعلیم کے ادارے کم ہیں, یعنی مجھے تو خیر دو تین ہی معلوم ہیں, شاید آپ زیادہ کچھ جانتی ہوں, لیکن پھر بھی جتنے ہونے چاہیے, جتنی بڑی ہماری آبادی ہے یا ہمارے معاشرے میں جتنا فنون لطیفہ کو فروغ ملنا چاہیے اس کے لحاظ سے کم ہے, کیا یہ بات آپ اسے متفق ہیں؟
میرے خیال سے بڑھتے جا رہے ہیں, ہو رہے ہیں کافی جگہ پہ, سندھ میں بھی کھل رہے ہیں, پنجاب میں بھی, تو پہلے کے مقابلے میں تو کافی سارے کھل چکے ہیں جی.
ٹھیک,
جتنے ہونا چاہیے بالکل اتنے نہیں ہیں.
ٹھیک ہے,
اور یہ تو ایسی چیز ہے جو یہ تعلیم ہمارے بالکل پرائمری اسکول سے بھی سکھانا چاہیے, آرٹ کو جو دینا چاہیے وہ نہیں ملتی ہے امپورٹنس.
ٹھیک ہے نور جہاں بلگامی صاحب, بہت شکریہ ہمیں وقت دینے کے لیے, آپ سے ہم نے درخواست کی اور آپ نے وقت دینے کے لیے رضامندی ظاہر کی, بہت مہربانی آپ کی. کسی اور موقع پہ کسی اور پروگرام میں ضرور آپ سے تفصیلی بات کریں گے. شاہد بھائی ایک دفعہ پھر آپ کی طرف آتے ہیں. السلام علیکم شاہد بھائی, آپ سن سکتے ہیں مجھے؟ ہم بات کر رہے تھے نور جہاں بلگرامی سے, جو مصورہ ہیں, کیوریٹر ہیں, کوئل آرٹ گیلری کی بانی اور ڈائریکٹر ہیں. وہ ہمیں بتا رہی تھیں کہ پاکستان میں آرٹ کی کیا صورتحال ہے, ادارے, نئے ادارے آرٹ کی تعلیم کے لیے کھلتے جا رہے ہیں, اور کراچی کے علاوہ دوسرے شہروں میں, لاہور میں جیسے پی این سی اے ہے, اور ان کا کہنا تھا کہ سندھ میں بھی ایسے ادارے کھل رہے ہیں, نئے نوجوان آرٹسٹ سامنے آتے ہیں, اور انہوں نے اس تاثر کی نفی کی ہے. کچھ کم وسائل والے فنکار شکایت کرتے ہیں کہ ایسے اداروں میں کافی پیسے والے لوگ ہی ان کے بچے پڑھ سکتے ہیں اور ہنر حاصل کر سکتے ہیں, لیکن نور جہاں بلگرامی نے اس تاثر کی نفی کی. انہوں نے کہا کہ جیسے انڈس ویلی ہے جس سے ان کا تعلق بھی ہے, وہاں پر قرض حسنہ کہہ کر ان ایسے بچوں کو داخلہ دیا جاتا ہے, انہیں سکھایا جاتا ہے, اور ایلیٹ کلاس کا اس پر قبضہ ہے, یہ وہ انہوں نے اسے تسلیم نہیں کیا. احمد شاہ صاحب نے ہمیں جوائن کر لیا, جو کراچی آرٹس کاؤنسل کے صدر ہیں, ایک دنیا ان سے واقف ہے, سب انہیں جانتے ہیں. بہت شکریہ شاہ صاحب ہمیں جوائن کرنے کے لیے. ہم آج مصوری پہ بات کر رہے ہیں, اور ہم تسلیم کرتے ہیں کہ میڈیا میں آرٹ پہ کم بات کی جاتی ہے, تو آپ تو آرٹس کاؤنسل آف پاکستان کے سربراہ ہیں, ہمیں بتائیں کہ آرٹس کاؤنسل مصوروں کو اور مصوری کو فروغ دینے کے لیے, پروموٹ کرنے کے لیے کیا خدمات انجام دیتا ہے؟
دیکھیں ایک زمانے تک تو یہ تھا کہ یہ صرف ایلیٹ کا شوق ہے, اور عام آدمی کی سمجھ میں تو مصوری آتی بھی نہیں ہے, اور یہ کسی حد تک ساری دنیا میں ٹھیک ہے کہ یہ جس کو آج سو کالڈ اشرافیہ کہتے ہیں یا ایلیٹ کہتے ہیں یا نام نہاد اشرافیہ کہتے ہیں, جن کے پاس پیسے بہت بھاری مقدار میں ہوتے ہیں, آج کل پینٹنگ بہت مہنگی ہو گئی. لیکن ہمارے ہاں یہ ایک مختلف سلسلہ رہا ہے. صادقین نے اپنی ساری زندگی میرے خیال میں بلین ڈالر سے زیادہ کی پینٹنگ بنائی ہوں گی, اور شاید ہی کبھی انہوں نے پینٹنگ بیچی ہو. तो जो पेंटिंग आज से 50 बरस पहले 10,000 और 40 बरस पहले 10,000 में मिलती थी वो आपकी अमेरिकन मार्केट में 4 करोड़ रुपए की हो चुकी है। मतलब एक हिंदुस्तानी पेंटर है सूजा जो पाकिस्तान में यहाँ रहे अली इमाम साहब के साथ रहते थे, तो यहाँ पे ऐसे दोस्त है जिन्हें इनकी छोटे साइज की पेंटिंग 10,000, 2,500, 5,000 में खरीदी है। और इस वक्त सूरत हाल ये है कि वो 4-4 लाख डॉलर में उनकी पेंटिंग बिक रही है। हुसैन का भी यही हाल था, इस वक्त हुसैन भी 3 करोड़, 4 करोड़, 5 करोड़
एमएफ हुसैन।
हमारे एक नामवर पेंटर जो लंदन चले गए जमील नक्श, वो भी अब करोड़ रुपए की एक पेंटिंग बेचने लगे। और अब जिस तरह तेल एडवांस में खरीदा जाता है या गोल्ड स्टोर किया जाता है, दुनिया भर के मल्टी बिलियनर इन्वेस्टमेंट करने लग गए हैं इसमें पेंटिंग्स में। और उसके अलावा ये ब्लैक मनी और मनी लॉन्ड्रिंग के लिए भी आप पार्क कर सकते हैं। डिविंची की एक पेंटिंग आपने डब्बे में डाली और 800 मिलियन डॉलर लेके चले गए। तो ये एक नई मार्केट सारी दुनिया में क्रिएट हुई है
जी।
और उसके साथ साथ एक और काम ये हुआ है कि जहां जहां मिडिल क्लास इमर्ज हुई है और खासतौर पर जरा सा मिडिल क्लास अपर मिडिल क्लास जिन्हें शौक होता है कि वो भी अशराफिया में कहलाएं अपने आप को, तो वो एक बहुत बड़ी तादाद हिंदुस्तान में और चाइना में और कुछ पाकिस्तान में भी एक बड़ी मिडिल क्लास आई है वजूद में। वो आईटी की रेवोल्यूशन की वजह से भी आई है और भी बहुत वजूहत हैं, लेकिन उसकी वजह से पेंटिंग की और ज्यादा बढ़ गया है। अब मैं करोड़ की नहीं खरीद सकता तो मैं शायद रसाम या फरुख साहब या तनवीर या अली अब्बास इन चित्रा प्रीतम में 1,00,000, 2,00,000, 3,00,000, 4,00,000, क्योंकि वो लाख वाली पेंटिंग अब करोड़ों में चली गई है। तो चूंकि उन्होंने भी अपनी दीवारों पर कुछ सजाना है
जी जी।
तो कुछ ऐसे लोग हैं जो स्टूडेंट्स के बनाए हुए काम को, आर्ट काउंसिल के जो स्टूडेंट्स हैं, इंडस वैली के स्टूडेंट हैं, कराची स्कूल ऑफ आर्ट के स्टूडेंट हैं, उनकी फाइनल की एग्जीबिशन में से भी 25,000, 20,000, 30,000 में पेंटिंग खरीद लेते हैं। आर्ट काउंसिल अब एक दो जो चार बहुत अच्छी चीजें शुरू हुई है पाकिस्तान में, मसलन ये कि लाहौर बिनाल अभी एक हो चुका, अभी एक दूसरा हो रहा है अगले साल, कराची बिनाल शुरू हो गया है जो एक हो चुका है और एक अभी नवंबर में दोबारा हो रहा है। और उसमें खाली वो जो असातिज़ा का की पेंटिंग के अलावा इसमें पब्लिक आर्ट इंस्टॉलेशन न्यू मीडिया फिल्म फोटोग्राफी
सब कुछ आ गया,
सब वेरी अब कंबाइंड होती जा रही है जी
जी। तो उसमें जैसे आप हर साल उर्दू कॉन्फ्रेंस
क्या करते हैं जी, आपने सवाल पूछा
बिल्कुल ये यही पूछ रहा
हूं, तो मैं उसके बारे में भी एक
जी जी बिल्कुल बिल्कुल।
हम एक तो हमने हमारे साथ मसला ये है कि ये यहाँ पे 25-30 गैलरीज हैं जो सारी की सारी बहुत ही कमर्शियल है और 40% कमीशन लेती है पेंटर से।
अच्छा
हम कमीशन तो कोई नहीं लेते, लेकिन मसला ये है कि उन सब के पास जो कलेक्टर हैं पेंटिंग के उनकी लिस्टें बनी हुई हैं, बहुत बड़े बड़े घर 20-40 करोड़ के क्लिफ्टन में उसमें गैलरियां खुल गई हैं, उनके कनेक्शन हैं दुबई इंडिया और बर्तानिया और अमेरिका में, फिर बहुत से पेंटर से वो असाइन कर लेते हैं कि जी आप मुझे 50 बना के दे दें आधे पैसों में क्वार्टर पैसों में। इवन एमएफ हुसैन तक से लोगों ने 100-100 पेंटिंग बनवाई थी, अभी उनके साथ बहुत से ऐसे पेंटर हैं जो उनको दे दिए 1 करोड़ रुपए, 2 करोड़ रुपए के, बस अब आप हमारे लिए ही काम करते जाएं। तो एक थोक के कारोबार पे जो फ्रेमर होते थे लाहौर और कराची में वो अरबपति हो चुके हैं, जो मिडिल मैन है वो मसवर से ज्यादा पैसा कमाना लग गया है। तो हमारा ये था कि हम कोशिश कर रहे थे कि एक देखिए हम तो एक तो यूथ का सारा काम, एक तो आर्ट काउंसिल की एक गैलरी थी अभी मैंने 2 और बना दी है, 3 गैलरीज हो गई। एक मास्टर्स गैलरी है जिसमें पिछले 60-70 बरस में जो भी आर्ट काउंसिल में आप समझ लीजिए के साथ खैन या बंगाली पेंटर्स हैं हमारे पास, राई साहब, चीफ मुस्तफा, जैनुल आब्दीन, टॉप बंगाली पेंटर, इनकी पेंटिंग थी तो वो हमने कोई 56 हमारे पास बन पा रहे हैं, वो हमने उसकी एक परमानेंट आर्ट गैलरी बना दी है जिसका नाम पिछली अभी गवर्नमेंट बॉडी ने तय किया सादत खैन आर्ट गैलरी। फिर हमारे पास एक और अहमद परवेज गैलरी है।
अच्छा।
एक हमने यंगस्टर के लिए और यूथ के लिए भी खोली है और हम किसी से कोई भी नफा नहीं लेते, एक पैसा भी।
अच्छा।
ना चाय की मद में ना जी, तो हम कोशिश कर रहे हैं कि ऐसे सारे अपकमिंग आर्टिस्टों का तो काम हमारे पास से बहुत दिखने लग गया है।
अच्छा,
जो जेनरिक आर्टिस्ट हैं
तो उससे आप बिल्कुल आप कोई कमीशन नहीं लेते तो, लेकिन ये अगर आप इसे कमर्शियल बुनियादों पे करें जैसे कि दूसरी गैलरीज कर रही हैं तो फिर तो मेरा ख्याल है आपके सारे फंड के मसाइल हल हो जाएंगे, उल्टा आप हुकूमत को पैसे देने लगेंगे।
ऐसा हो सकता है। अब हम उस तरफ जा रहे हैं। एक मैंने बहुत अच्छे पेंटर को हमने अपनी फाइन आर्ट कमेटी का चेयरपर्सन बनाया, फारूक शाहब इज वन ऑफ द लीडिंग पेंटर इस वक्त, कुछ 50 बरस के हैं, और कई पेंटर्स को इन्वॉल्व किया है कि आप अपना अपने अपने जो आपके वो कलेक्टर हैं उनको यहाँ लाइए और हम कोई पैसे नहीं लेंगे, लेकिन कलेक्टर ताकि आर्ट काउंसिल आना शुरू करे और उसके बाद एक छोटा यानी क्यूरेटर की सैलरी, बिजली के पैसे। इनिशियली हमने तो बिल्कुल ऐसे ही लगाया जैसे चीनियों को चाय पे लगाया था गोरों ने, कि हमने सारा मुफ्त बांटना शुरू किया, फिर थोड़ा थोड़ा अपना खर्चा निकाल, क्योंकि हमारा मकसद कोई हमारा कमर्शियल ऑर्गेनाइजेशन नहीं है, हम तो प्योरली एक वो जो एक हमारी एक टैगलाइन है प्रमोशन ऑफ आर्ट एंड कल्चर, और उसके जरिए जो सोसाइटी में बेहतर तब्दीली आ सकती है। तो अभी तक तो नहीं है, लेकिन अब वो सारी बुनियादों पर चूंकि हमारी नया इंफ्रास्ट्रक्चर बन गया है तो अब हमने वो सारे काम शुरू किए हैं, और उसका पर्पज भी पैसे बनाना नहीं है, पहले तो उन सबको प्लेटफॉर्म मुहैया करना है जो अपकमिंग आर्टिस्ट आ रहे हैं और जो बड़ी बड़ी गैलरियों में नहीं जा सकते और बहुत अच्छे हैं, उन सबका काम हमारे पास आ गया है। फिर हमें मुख्तलिफ मुल्कों के साथ कोलैबोरेशन और सारी चीजें, और एक हम कोशिश कर रहे हैं, हम एक बना रहे हैं पूरी डायरेक्टरीज कि हम खाली जैसे गूगल एक इंजन है, आर्ट काउंसिल ये सर्विस फ्री तमाम पेंटर्स को प्रोवाइड करे और दुनिया में, और वो अपने अपने सारे जो भी उनके पोर्टफोलियोज हैं वो एक पावर इंजन हो जिसके जरिए जो डायरेक्टली पूरी दुनिया से उनका काम देखना चाहे, प्राइजेस देखना चाहे,
ये तो बहुत अच्छी बात।
बजाय इसके कि वो गैलरी मारा फिरे, वो दुनिया में कहीं भी बैठ के नेट पे चेक भी कर ले और उनका डायरेक्ट ईमेल और टेलीफोन भी वो सारा उस पे हो, ताकि ये मिडिलमैन की नहुसत से कम छुटकारा ना हो तो कम अज कम हो जाए, क्योंकि अब सारी दुनिया में जो नया कॉन्सेप्ट है वो आर्टिस्ट एंटरप्रेन्योर आर्टिस्ट का कॉन्सेप्ट है, आर्टिस्ट खुद अपना बिजनेस करे और खुद पैसे कमाए।
बिल्कुल ठीक। शाह साहब बहुत शुक्रिया मैं वक्त देने के लिए, मेरा ख्याल है बहुत ही कीमती आपकी बातें थी, ये बिल्कुल इल्म में नहीं थी और ऐसे जो लोग सुनने वाले हैं उनकी मालूमात में बहुत इजाफा होगा। बहुत शुक्रिया आपको, हम गाहे बगाहे जहमत देते रहते हैं और आइंदा भी इंशाल्लाह बहुत जल्द आपसे रब्ता करेंगे। शाहिद भाई ने हमें फिर ज्वाइन कर लिया। शाहिद भाई आप सुन रहे थे बातें शाह साहब की, मेरा ख्याल है कि कराची आर्ट्स काउंसिल के इंस्टीट्यूट ऑफ आर्ट एंड क्राफ्ट से भी आपका कोई ताल्लुक रहा है या है अब या नहीं है?
नहीं, मैं उसको हेड करता हूं और यहाँ पे एक बात जो आपने तालीम और आर्ट इंस्टीट्यूशन के हवाले से एक बात कही थी यहाँ पे मैं जिक्र करूँ, ये बहुत ही एक इम्पोर्टेंट और अहम इनिशिएटिव है जो हमने आर्ट्स काउंसिल में शाह साहब के साथ यहाँ पे शुरू किया है
जी।
और वो ये है कि जिस तरह से मुबशर साहब आपने देखा कि 30 साल पहले इस मुल्क में, बल्कि उससे भी पहले, बुनियाद तो पहले पड़ चुकी थी लेकिन 30 साल पहले ऑर्गेनाइज वे में जिस तरह से इस मुल्क में मदरसे बनाए गए और गरीबों ने अपने बच्चे उनके हवाले कर दिए, तो उसकी काउंटर स्ट्रेटजी के तौर पर हमने काम ये शुरू किया कि जिसकी बात आप कर रहे थे कि मिडिल क्लास और लोअर मिडिल क्लास के जो बच्चे हैं जो एक पेंसिल कैनवस शीट नहीं खरीद सकते, वो इंडस वैली में, हालांकि इंडस वैली जैसे मीडिया ने कहा कि भाई वो एक स्कॉलरशिप है लेकिन वो बहुत ही कम, वो है 2 करोड़ का से ज्यादा का, 2.25 करोड़ का शहर है, सिर्फ कराची में बात कर रहे हैं, बिल्कुल पाकिस्तान वो तो बहुत ही क्योटिक सिचुएशन में सामने आ गई। तो जो कराची में चंद स्कूल है वो उसको नहीं, उनमें से कोई भी ऐसा नहीं कि जो उस क्लास या उस सोसाइटी या उस तबके से वाबस्ता जो बच्चे हैं उनके लिए, तो हमने एक बाकायदे तौर पर पूरा एक उनके लिए एक क्वालिटी एजुकेशन प्रोग्राम डिजाइन किया और स्कॉलरशिप शुरू किया। और ये आर्ट्स काउंसिल जो कि यहाँ ये जो इदारा था बेसिकली पार्टीशन के बाद दैट वाज द फर्स्ट इंस्टीट्यूशन जो कि लेट 50s और इसको کا آغاز 1964 میں ہوا تھا سی آئی اے سی جہاں سے بہت بڑے بڑے لوگ پڑھ کے نکلے انفارچونیٹلی پچھلے 20-25 سال میں اس کی حالت بہت خراب ہوئی اور اس کی لیگیسی اور وہ تمام چیزیں تو نہ صرف یہ کہ ہم نے اس کو ریوائو کیا بلکہ ایک اس طرح کا ایک پروگرام شروع کیا جو کہ میرا خیال ہے کہ دنیا میں کوئی نہیں ہے وہ اسی لیے کہ مجھے تھوڑی بہت دنیا دیکھنے کا اتفاق بھی ہوا ہے اور اس طرح کی اسکالرشپ مثال کے طور پہ ہم صرف ٹیوشن فی نہیں بلکہ ان کو آرٹ مٹیریل بھی اپنے پرووائڈ کرتے ہیں آرٹ مٹیریل کے ساتھ وہ جس کلاس سے اٹھ کے آئے ہیں جو ان کی بیسک ایجوکیشن ہے وہ دیٹ از ناٹ دی گڈ انف ٹو سروائیو ایون ان دس سوسائٹی تو اس کے لیے ہم نے ایک سپورٹ ایجوکیشن پروگرام بنایا ہے جس میں ہم ان کو انگلش لینگویج کے ساتھ ساتھ لٹریچر اور دیگر علوم بھی جو ہے وہ بھی اس کی بھی تعلیم ان کو دی جاتی ہے
تو یہ سب کچھ انڈر دی امبریلا آف کراچی آرٹس کاؤنسل ہوگا
جی
یہ سب کچھ کراچی آرٹس کاؤنسل کے تحت یہ جو کچھ آپ کا پلان ہے
کراچی آرٹس کاؤنسل ہی کے تحت ہو رہا ہے اور یہ ایک بڑا ایک ریولیوشنری وہ ہے لیکن اس میں ہمارے ساتھ جو لوگ جڑے ہوئے ہیں جو وابستہ ہیں ان کا ذکر کرنا یہاں بہت ضروری جو ہے کہ یہ پروگرام ان کی سپورٹ اور ان کی اس کے بغیر شروع نہیں ہوتا جب میں کینیڈا سے واپس آیا اور شاہ صاحب میں سے یہ ساری چیزیں ڈسکس ہوئی تو آبویسلی فائنینس کے بغیر تو کچھ چیزیں ہوتی نہیں
بالکل
تو ہم نے اپنے جن دوستوں سے جب یہ ذکر کیا کہ بھائی اس طرح کی ایک انیشیٹو یہاں پہ شروع کرنا ہے اور ان کو ان بچوں کو جو مدرسوں کے حوالے کیے گئے تھے جہاں پہ کیا تھا غریبوں نے اپنے بچے سے اس لیے حوالے کیے تھے نا کہ وہاں پہ ان کو کھانا اور شیلٹر
بالکل
تعلیم جو دی گئی وہ آپ کے ہمارے سامنے ہی ہے کیا حشر ہوا سوسائٹی کا تو اس کو ٹھیک کرنے کے لیے یا اس میں اپنا حصہ ڈالنے کے لیے ٹھیک کرنے کے لیے ہم نے اپنے چند دوستوں سے وہ کیا جس میں ہمارے سب سے بڑے سپورٹر جنہوں نے سٹیزن فاؤنڈیشن بنائی راشد عبداللہ صاحب انہوں نے جب یہ آئیڈیا سنا تو ہی وہ سولڈ آؤٹ اور انہوں نے کہا کہ میں 60 اسٹوڈنٹ اسپانسر کرتا ہوں پھر اس کے بعد 60 نہیں انہوں نے 120 اسٹوڈینٹس بک کیے اسی طرح سے شوکت ترین صاحب نے 20 اسٹوڈینٹ آفتاب تپال صاحب نے 10 اس طرح سے لوگ ہمارے ساتھ جڑتے چلے جا رہے ہیں اب یہ نہ صرف یہ کہ یہ ادارہ ریوائو ہوا اچھا یہاں پہ ایک بات میں آپ کو اور بتا دوں یہ کوئی سراچی پچھلی کا قصہ نہیں یہاں پہ جو سب سے پہلے عمارتیں بنانے سے کچھ نہیں ہوتا نہ اس طرح کی کچھ نہیں اسٹرکچر آپ کھڑا کر پاؤں جب تک کہ کسی بھی تعلیمی ادارے میں فیکلٹیز اس طرح کی نہیں ہوں گی اپنی دماغ اور اس معیار کی تب تک کچھ نہیں ہو سکتا تو جتنے نامور اپنے اپنے مختلف شعبے کے لوگ تھے ہم نے ان سب کو انگیج کیا دے آر آر فیکلٹی ممبرس وہ ہمارے یہاں پڑھاتے ہیں ذیشان محمد محمد ذیشان جو ہیں جو کراچی بنائی کے کیوریٹر ہیں ہی از آر ہیڈ آف دی ڈپارٹمنٹ جو مینیجر کا انہوں نے وہاں پہ ہمارے یہاں وہ کیا ہے نیوز ڈپارٹمنٹ کو ہیڈ کرتے ہیں باقی لوگوں کو ٹریننگ کر رہے ہیں سملرلی اور دوسرے جو نامور لوگ ہیں وہ سب ہمارے ساتھ
بہت اچھی بات
اس میں اس کار خیر میں نہ صرف ساتھ ہوئے بلکہ یہ تحریک سی بن گئی ہے اب مبشر اس میں دلچسپ میں آپ کو بات بتاؤں تو آپ کو بڑی خوشی بھی ہوگی اور تھوڑی سی حیرانی بھی ہوگی مثال کے طور پہ ابھی ریسنٹلی جو ہمارا لاسٹ بیچ پاس آؤٹ ہوا ہے اس میں جو ڈیزائن اینڈ کمیونیکیشن گرافک ڈیزائننگ ڈپارٹمنٹ سے ایک اسٹوڈنٹ جس کا نام رضا ہے اس کا نام میں بہت یوں آپ کو بتا رہا ہوں اس نے کام کیا جو پروسٹھیٹک جو آرٹیفیشل ہاتھ پیر وغیرہ اس کے اوپر اور وہ اس کا کام اتنا امیزنگ ہے کہ ایک بہت بڑی فارماسیوٹیکل کمپنی سرل نے اس کو آفر کی
اچھا
کہ بھائی آپ کو 3 لاکھ روپے تنخواہ اور گاڑی بنگلہ فلاں یہ وہ اینڈ ہی ریفیوزڈ اس نے کہا کہ بھائی میں یہ تو کام کرنا چاہتا ہوں بٹ آئی وانٹ ٹو ڈو اے فلم अच्छा। डोंकी किंग फिल्म है उसमें रजा ने सबसे इम्पोर्टेंट काम किया।
अच्छा अच्छा।
दिलचस्प बात यह है कि एक कंपनी उस एक 24-25 साल की लड़की के ऊपर 40-50 करोड़ रुपए इन्वेस्ट कर रही है उसके आईडिया पे, और उसका कमिटमेंट लेवल आप ये देखिए कि वो कहता है कि मुझे गाड़ी बंगला ये नहीं चाहिए बल्कि मुझे अपने लोगों को सर्व करना है।
बहुत अच्छी बात है, बहुत
और इसमें आपको मैं कमाल का वो बताऊं, ये क्लाइमेक्स से
जी।
रजा किसी ऐसी जगह से नहीं है, इसके फादर जो हैं पासपोर्ट ऑफिस के सामने फॉर्म भरते हैं। अच्छा, ये कोई उसकी बात नहीं, इसके अंदर शर्मिंदा होने की बात नहीं, उसने इसको साबित किया
जी।
मेरे वालिद जो थे वो मजदूरी करते थे
जी,
तो मैं प्राउडली ये कहता हूँ कि भाई मेरी वालिदा ने मुझे पढ़ाया, लोगों के कपड़े सीखे
जी।
तो इसमें तो ये जो है
ये ख्याल गलत है कि कम वसाइल वाले लोग बड़े फनकार नहीं बन सकते, तो इस चीज को गलत
नहीं। देखिए दुनिया में ये बिल्कुल, आप पूरा डाटा उठा के निकाल के देखेंगे मवेशी साहब, तो आपको अंदाजा होगा दुनिया में कितने बड़े लोग हैं
जी,
पर्टिकुलरली इन फाइन आर्ट और क्रिएटिव फील्ड से
जी।
चाहे वो कहानियां लिखते हो जैसे आप कहानियां लिखते हैं
जी,
और वो सब इसी क्लास से ताल्लुक रखते हैं। कोई मुझे आप एक नाम बता दीजिए।
ठीक है, लेकिन ये कि वो जो आप लोग जो तस्वीर बनाते हैं वो फिर वो संभाल के रख लेते हैं और फिर बहुत महंगी बेचते हैं, ये बात अभी कर भी रहे थे।
अच्छा, वो जो है, मैं तो खैर इंस्टीट्यूशन के हवाले से आपका जो सवाल था
जी जी,
जहाँ तक आपका ये सवाल है कि जो कमर्शलाइजेशन हुई है और जो पेंटिंग फेक बन गई है वगैरह वगैरह, इस पर मैं मुख्तसर बात करता हूँ। देखिए दुनिया ये दौर है कैपिटलिस्ट वर्ल्ड, जब आप प्रोडक्ट बनते हैं तो वहाँ पे जिस तरीके से किसी बड़े बहुत बड़े डिजाइनर की आप चीज नहीं खरीद सकते, तो फिर अब आजकल जो चाइनीज ने एक नई इस्तेलाह हमारे सामने पेश की है कि एक फर्स्ट कॉपी और सेकंड कॉपी और थर्ड कॉपी, सिमिलरली आर्ट वर्ल्ड में भी ये है। और अनफॉर्चुनेटली हमारे मुल्क में ये हुआ है कि अभी उस तरह से उस घर को आग लग गई, घर के चिराग से
जी।
अभी उस तरह से इस्टेब्लिश भी नहीं हो पाए थे कि ये नंबर शुरू हो गई, और बकवल अनवर मखसूस साहब के कहने लगे सादकान साहब ने इतनी बिल्डिंग जिंदगी में नहीं बनाई जितनी मरने के बाद बनाई।
बहुत अच्छे, बहुत मजे की बात।
तो ये है, ये है।
अच्छा,
ये मैं समझता हूँ ये जैसा एक जमाने में लोग जब हम छोटे थे और अपने उस्तादों को देखते थे तो वो बहुत बुरा मानते थे, जैसे भाई सादकान ने कहा एक जगह कि आई एम नॉट द ड्राइंग रूम पेंटर, कि माय पेंटिंग्स आर फॉर द डस्ट बिन बट नॉट फॉर द ड्राइंग रूम।
ठीक,
तो वो बहुत बुरा माना जाता था कि ड्राइंग रूम के लिए कोई चीज बनाई जा रही हो, लेकिन मेरा ख्याल है कि इसमें बहुत रिजिड होने के बजाय इसमें थोड़ी सी स्पेस देनी चाहिए लोगों के
जो असली कदरदान है उनके लिए। बिल्कुल
हाँ, कि एक न्यू कमर है, एक नया यंग कपल है, वो शायद पर्दों के हिसाब से या फलाओं के हिसाब से पेंटिंग खरीदा, लेकिन कल जब उसका डायलॉग देखो, मैं अपने मुबशरा मैं हमेशा से अपने दोस्तों से क्लाइंट से एक बात हमेशा कहता हूँ, जब भी कोई मेरी पेंटिंग खरीदने आता है उसको अगर हल्का सभी जर्रा बराबर भी कोई चीज चुपती है तो मैं कहता हूँ प्लीज डोंट बाय। और उसकी वजह यह है कि मैं मेरी उनसे हमेशा से एक ही बात होती है कहने की उनके कि इसका डायलॉग आपसे हर रोज होगा।
बिल्कुल,
इट्स लाइक योर लाइफ कि आप हर रोज देखेंगे, तो प्लीज आप अपने घर में वो चीज रखिए जिसके साथ आप
बहुत अच्छी बात, बहुत अच्छी बात। शाहिद भाई बहुत शुक्रिया वक्त देने के लिए, सादकैन साहब की आपने बात की और हमें सुल्तान साहब ने ज्वाइन कर लिया है। सुल्तान अहमद साहब आर्ट के कदरदान हैं, पारिक हैं और सादकैन साहब के भतीजे हैं, तो उनसे कुछ गुफ्तगू करते हैं। सुल्तान साहब बहुत शुक्रिया वक्त देने के लिए। और आपने, अगर आप हमारी गुफ्तगू सुन रहे थे, अनवर मकसूद साहब का जुमला शाहिद भाई ने सुनाया कि उन्होंने अपनी ज़िंदगी में कम पेंटिंग्स बनाई और इंतकाल के बाद ज़्यादा, तो क्या वाकई ये सूरत हाल है?
फिर बहुत शुक्रिया तुम्हारा कि तुमने मुझे मौका दिया इसमें। असल में ये इतनी एक तवील कहानी है कि उसको इस छोटे से वक्फे में पूरा नहीं किया सकता। असल में होता यह है कि जो मगरिब में है वहाँ तो ये है कि आर्टिस्ट जो है उसकी एक एक चीज का रिकॉर्ड रखा जाता है
जी।
तो सबको पता है कि उसने क्या बनाया। फिर ये कि एक साइंटिफिक तरीका भी है कि उस किसी भी चीज की कि आप उसकी जो है उम्र का तयन कर लेते हैं कि 1000, 2000 या 50 साल पुरानी है। अच्छा हमारे यहाँ कोई इस किस्म का तरीका है जी? अच्छा लोगों की बनती हैं और लोगों की बनती हैं, हमारे चचा दादा बहन साहब के अलावा भी और लोगों की बनती हैं। अच्छा वो बनती हैं थोड़ी थोड़ी सी। अच्छा इनकी तो जैसे अभी शाहिद ने बताया भी है और जुमला आज का नहीं है, ये 2002 का है
जी।
ये आज तो उनके साथ अरे उनका एक नॉर्मल होता है भाई ठीक है, जैसे ये बता रहे थे कि फर्स्ट कॉपी सेकंड कॉपी। मुश्किल ये है कि बहुत ही भोंडी भोंडी किस्म की चीजें बना के उनके नाम से मंसूब कर दी जाती है
जी।
और ये सिलसिला कोई आज का नहीं है, पहला उनका इंतकाल हुआ 1987 की 10 फरवरी को
जी।
तो पहला जो फेक पेंटिंग शो हुआ वो हुआ दिसंबर 90 में।
अरे इतनी जल्दी?
तो हम जी जी इतनी जल्दी, और वो पूरा शो था, ये नहीं कि कोई 5-10 पेंटिंग, उसमें 50-60 पेंटिंग स्केचेस वगैरह थे। खैर हम भी देखने गए, जाते ही हमने तो कर लिया कि भाई ये क्या चीजें हैं। तो वहाँ अखबारात में भी गए, कोई छापने को तैयार नहीं था, बड़ी मुश्किल से न्यूज लाइन में फरवरी 91 का जो इशू है उसमें 400-500 सफों की स्टोरी है मेरे कहने से वो।
अच्छा
तो वो शुरू तो उसी वक्त हो गया था, फिर वो चलता रहा आहिस्ता आहिस्ता, और फिर 2010 तक वो नौबत आ गई जो अनवर मखसूस साहब का अभी जुमला शाइनिंग हुआ है मेरे जहन में भी था कि मैं उसको दोहराऊंगा। फिर अभी जो अनवर नामा सोशल मीडिया पे अनवर मखसूस साहब का एक आता था प्रोग्राम, उसमें इसमें खत पहुंचे थे मुख्तलिफ लोगों में, उसमें भी उन्होंने इसका तस्करा किया है। तो 2002 में ये कैफियत हो चुकी थी कि जिंदगी कम और मरने के बाद ज्यादा उनकी तस्वीर आ गई थी, ये चलता रहा। लेकिन हुआ ये कि कोई 2006-07 के बाद तो एक सैलाब आ गया, सबने सुना भी आ गया कि कोई इंतहा नहीं रही, और पूरी इंटरनेशनल मार्केट में अमेरिका की कैलीज में एग्जीबिशन हो रही हैं, जो लंदन के नीलाम घर हैं उनमें हो रही है, पेरिस में कोई अचानक एक कलेक्शन निकल आया, जो तस्वीरें उन्होंने इतनी खराब तस्वीरें तो बनाई नहीं थी। अभी आर्ट दुबई हो रहा है, अभी होके भी आए हैं, शायद वो भी देख के आए हैं, उनका फेसबुक पे भी है, किताबों में छपनी शुरू हो गई। तो मैंने अच्छा वो शायद एक वाहिद आवाज मैं हूँ जो उसके उसके ऊपर उठाता हूँ। अच्छा एक नकार खाते में कमजोर सा आदमी हूँ, ना कोई छापता है अखबार में, लेकिन रिकॉर्ड मेरे पास वश सारा है, मेरे पास कम से कम 150 तस्वीरें ऐसी हैं जिस जो डुप्लीकेट है। मैं किसी को ये भी नहीं कहता कि मैं फैसला करूंगा इसमें कौन सी
जी।
लेकिन ये जरूर कहता हूँ कि भाई देखिए दो बिल्कुल यकसा तस्वीरें, एक इतना बड़ा आर्टिस्ट ये तो हो सकता है कि उस थीम को दोबारा बनाए, लेकिन ये नहीं हो सकता कि
एक ही तस्वीर दो दफा बिठा दे। अच्छा अच्छा ये भी हुआ।
मक्खी ये नहीं हो सकता
जी।
तो वो मेरे पास है, मेरे पास एक साहब का तहरीर में मौजूद है, वो एक बहुत लंबा उनका उनकी तहरीर है, बीच में तहरीर में ये भी आया है जो उन्होंने बेसिकली अपनी बेगुनाही के सबूत के तौर पर कहा है कि मेरे पास 800 अंग्रेजी में है वो 800 तस्वीरों का रिकॉर्ड, फेक तस्वीरों का इस तरह है कि किसने ऑर्डर की, किसने बनाई, किसने बेची, किसने खरीदी। लेकिन ये बात बस अपनी हद तक है,
ये साबित नहीं हो सकती किसी अदालत में।
बताएं वहां पर लोगों को
नहीं, मैं अगर तस्वीर बनाऊं उसके ऊपर सात कैन साहब का दस्तखत जाली कर दूं और उसे आगे बेच दूं तो कोई इसे पकड़ेगा नहीं, कहीं कोई मुकदमा दर्ज नहीं होगा, कहीं मुझे अदालत में नहीं कोई लेके जाएगा कि ये मैंने क्या हरकत कर दिया, बस पैसे जो मर्जी जिसका दिल चारा बना रहा है।
नहीं नहीं, वो वैसे मुकदमा सिर्फ वो आदमी करेगा जिसने खरीदी है।
अच्छा
और उसमें बेचारे खरीदार का तो कोई कसूर नहीं है ना, मैं तो कह रहा हूँ इवन गैलरी वाले का भी नहीं है, एक आदमी ला के दे रहा है और कह रहा है ये उनकी, अब यहाँ तो सिस्टम है नहीं। मैं अभी तुम्हें पिछले हफ्ते की बात बताऊँ, मेरे पास लाहौर की गैलरी है, उन्होंने मेरे पास, जब मैं एक काम करता नहीं हूँ लेकिन एक मेरी बहनों की तरह है, भाइयों की तरह है जो गैलरी वाले लोग हैं, तो उन्होंने वो मुझे कभी कभी भेजते हैं महीने दो महीने जब भी उनका आती है। तो पिछले हफ्ते उन्होंने भेजी, ये थी 1964 की बनाई हुई, कहीं 1957 की। अच्छा मैं वर्जन भी नहीं देता, लिख के देना तो बहुत नामुमकिन बात है, वर्जन भी नहीं देता, मुझे बहुत ऑफर्स भी हुई और होती हैं अभी भी। तो खैर बहरहाल वो मैंने उनको ऐसा किया, वो 1964 की थी, तो वो किताबें जो चेहरान ने अपनी जिंदगी में छापी थी उसमें से एक मैंने उनके दफ्तर की तस्वीर ली और एक 1968 में जो उनकी नुमाइश का ब्रोशर था उसमें से एक तस्वीर ली जिसपे उनके दफ्तर, यहाँ ये भी बता दूं कि वो 90% कामों पे तो पेंटिंग पे दस्तखत करते ही इनसे, और होली सिनर में अगर आप देखें 200 पेंटिंग है उसमें चंद के ऊपर दस्तखत है। और कैलीग्राफी भी उसका बिल्कुल ही नहीं करते थे। तो बहरहाल वो तो मैंने 1966 और 64 के साइन उनको भेजे और मैंने कहा ये 64 के, अब आप इससे मैच कर लें कि इन इसके दरमियान एक साल में ये कहीं मिलता जुलता है, नहीं तो बिल्कुल टोटली अलग था।
अच्छा।
उसमें जो हरूफ थे वो अलग एस अलग जो भी है वो अलग अलग लिखे हुए थे, वो जाहिर है मिला के लिखते थे, वो एक जमाने में अलग अलग लिख रहे थे, शुरू में 50s की जो पेंटिंग्स है उसमें अलग अलग लिखा हुआ है, SAD ये सब अलग अलग, फिर वो बहुत ही वैसे लगने लगे। तो मैं कहा अब फैसला खुद कर लीजिए कि ये सही है कि नहीं है। तो लोगों को ये शऊर भी नहीं है कि दस्तक किस किसी में करने चाहिए। मेरे पास ज्यादा दूर जाए उन्होंने PC लाहौर में जो उनके इकबाल भाई तस्वीर लगी हुई है वो 1977 की तस्वीरें हैं और उस पर दस्तक 1982 के हुए हुए हैं।
अच्छा।
तो लोग होंगे तो गरीबों को मतलब उनका रहन उनका पैसे उबल रहे हैं, उन्होंने लगा दी है, देखने वाले को भी कुछ पता नहीं और वो वही लाहौर में कहीं और लगी हुई है तस्वीरें वो। और इसमें मुझे तो बड़ा शर्मिंदगी हुई, ये जो मैं अभी तुम्हें किस्सा सुनाया लाहौर के लिए का, इसमें इतने बड़े आदमी का नाम उन्होंने लिया था, इतने बड़े आदमी का कि उस शोबे का शायद सबसे बड़े आदमी होंगे पाकिस्तान, मैं नाम नहीं ले सकता उनका, इतनी खतरनाक बात है। और उसमें एक अथेंटिसिटी का लेटर भी लगा हुआ था
माशाल्लाह।
तो अब ये बल्कि हमने और शाहिद ने और अहमद शाह साहब ने मिलके करामत अली साहब हमारे फाइनल के शत नाम जानते हो, बहुत ही लेबर उसमें उन्होंने प्रेस कॉन्फ्रेंस भी की थी, तो वो डॉन ने रिपोर्ट भी की थी शायद 2 या 3 अगस्त है 2017 या 15।
ठीक है सुल्तान साहब, मैं आपसे खास तौर पे एक इंटरव्यू अलग से करना चाहूंगा, किसी दिन आपसे बात करते हैं और इस बारे में मजीद हम गुफ्तगू करेंगे, साथ खान साहब के फन शख्सियत पे और ये सब कुछ जो उनके नाम पर किया जा रहा है। बहुत शुक्रिया हमें आज वक्त देने के लिए, बहुत खुशी हुई आपसे बात करके,
बहुत शुक्रिया,
थैंक यू। हमें सईद इब्राहिम साहब ने लाहौर से ज्वाइन किया है, सईद साहब बहुत शुक्रिया, हमने पाकिस्तान में जो मुसव्वरी की सूरत हाल इस पर बात की। मेरा शुरू में यही ख्याल था कि शायद पाकिस्तान में कुछ मुसव्वरी अच्छे हाल में नहीं है और लोगों को कम वसाइल के लोगों को सीखने के मौके नहीं मिलते, लेकिन जो जिन लोगों से मेरी गुफ्तगू हुई उन्होंने कुछ मेरे इस तासुर को उनकी नफी की है। आप क्या समझते हैं पाकिस्तान में आर्टिस्टों की क्या काफ़ी कदरदान मौजूद हैं और नए अच्छे आर्टिस्ट आ रहे हैं, क्या सूरत हाल है?
सवाल जरा अगर थोड़ा सा दोहरा दें तो मैं
जी
थोड़ा से सुन नहीं पाया
जी। सवाल ये है कि पाकिस्तान में मुसव्वरी का सूरत हाल क्या है, इसका मुस्तकबिल क्या है, नए आर्टिस्ट आ रहे हैं उन्हें क्या मसाइल पेश आ रहे हैं, कम वसाइल वाले फनकारों के लिए कितने मौके मौजूद हैं, आप इस बारे में कुछ इजारे ख्याल करें
जी। सबसे पहले अस्सलाम वालेकुम, सूरत हाल ये है कि पाकिस्तान में इदारे भी हैं
जी
और कम नहीं है, शुरू में कम थे, अब तो तकरीबन हर यूनिवर्सिटी में और कॉलेज में बड़े शहरों में फाइन आर्ट्स का शोबा मौजूद है। मसला इदारों का नहीं है, मसला माइंडसेट का है, जिसमें इस वक्त हमारा पूरा मुल्क यूं समझिए कि आर्ट के हवाले से एक बेमानवियत की दलदल में फंसा हुआ है। वो जो माइंड सेट है ना, जिसको मैं खास तौर पे जिसकी जिम्मेदारी में रिलीजियस जो तबके हैं उन पे डालता
जी,
कि उन्होंने जो तस्वीर कशी के बारे में खास तौर पे जो सूरत हाल पैदा की, जो जहन बनाया
जी,
वो अब आर्ट की जो मानवियत है उसको अंडरस्टैंड करने के लिए तैयार नहीं है।
ठीक।
अब फिर यह है कि हमारे यहाँ तस्वीर यह है कि आर्टिस्ट बनने का मतलब बेकार फिरना है, ये कोई फजूल सा आदमी होता है जो वक्त जाया करता है, तस्वीरें बनाता है खामखा और उसका जिंदगी के साथ कोई लेना देना नहीं। और मैं अक्सर कहा करता हूँ कि भैया अगर ड्राइंग का शोभा खत्म कर दिया जाए तो ये सब कुछ इंसानी तरक्की जो है ये धड़ाम से नीचे आगे गिर पड़ेगी और हम घरों के जमाने में पहुंचे होंगे, लेकिन ये बात जरा खोल के समझाना पड़ती है। मैं अपनी अगली किताब में इसका तस्करा भी कर रहा हूँ, ड्राइंग का रियल लाइफ
हर वो चीज जिसे हम इस्तेमाल कर रहे हैं वो इंसान ने बनाई है, वो उसकी पहले ड्राइंग की जाती है, आपने लिखा था मैं जानता हूँ, ये बहुत दिलचस्प बात
जी 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 बिल्कुल बिल्कुल। तो अब बात ये है कि जब तक हम किसी शोबे की ताकत से वाकिफ नहीं है, उसकी जिंदगी के साथ जो हकीकी रिश्ता है उससे मुतारफ नहीं है, तो मैं नहीं समझता कि किसी कौम में अच्छे आर्टिस्ट पैदा हो सकते हैं। नकाल पैदा हो जाएंगे, आर्टिस्ट पैदा नहीं होंगे। और इस वक्त तो मतलब ये है कि हम अपनी फोक विजडम से عرصہ دراز ہو گیا ہم کٹ چکے
جی. تو سعید ابراہیم صاحب سے گفتگو کر رہے تھے اور وہ بتا رہے تھے, انہوں نے ایک نئے پہلو کی طرف اشارہ کیا کہ ایک خاص مائنڈ سیٹ کی وجہ سے, چونکہ تصویر کشی کو بعض مذہبی لوگ غلط کہتے ہیں, اس لیے پاکستان میں فنون لطیفہ کو اور خاص طور پر مصوری کو اس طرح مقبولیت نہیں مل سکی. لیکن پھر بھی حالات کافی اچھے ہیں, نئے یونیورسٹیوں میں اور آرٹ اسکولوں میں مصوری کی تعلیم دی جا رہی ہے, نئے مصوروں کو مواقع ملتے ہیں. اب ہم یہاں پروگرام ختم کرنے کی اجازت چاہیں گے, آئندہ ہفتے پھر ملاقات ہوگی. مبشر علی زیدی کو اجازت دیجیے, خدا حافظ. ہمارے پروڈیوسر تھے انجم ہیرل گل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. پاکستان کی وفاقی کابینہ نے ضابطۂ فوجداری کی دفعہ 302 میں ترمیم کی منظوری دی ہے, جس کے تحت مجرموں کو سزائے موت دی جاتی ہے. وزیر اطلاعات فواد چودھری کا کہنا ہے کہ اس شق کی وجہ سے برطانیہ اور یورپی یونین میں مطلوب افراد کو پاکستان کے حوالے نہیں کرتے. وائس آف امریکہ کے لیے مبشر علی زیدی نے تجزیہ کاروں سے گفتگو کر کے یہ رپورٹ تیار کی ہے.
انسانی حقوق کے لیے سرگرم تنظیمیں ایک عرصے سے سزائے موت کے خلاف مہم چلا رہی ہیں, اور اس کے نتیجے میں بہت سے ملکوں نے یہ سزا ختم کر دی ہے. پاکستان کا شمار ان ملکوں میں ہوتا ہے جہاں کئی جرائم کی سزا موت ہے, اور یہ سزا بڑی تعداد میں سنائی جاتی ہے. فوجی عدالتوں سے بھی یہ سزا سنائی جاتی رہی ہے. اب وفاقی کابینہ نے ضابطۂ فوجداری کی دفعہ 302 میں ترمیم کی منظوری دی ہے, جس کے تحت مجرموں کو سزائے موت دی جاتی ہے. وزیر اطلاعات فواد چودھری کا کہنا ہے کہ اس شق کی وجہ سے برطانیہ اور یورپی یونین مطلوب افراد کو پاکستان کے حوالے نہیں کرتے. اس میں ترمیم کے بعد قومی دولت کے چوروں ڈاکوؤں کو واپس لایا جا سکے گا.
پاکستان پینل کوڈ میں ایک امینڈمنٹ اپروو کی گئی ہے, جس کے ذریعے وہ ممالک جہاں پر ایکسٹریڈیشن اس وجہ سے نہیں ہو پا رہی کہ پاکستان میں کئی جرائم میں ڈیتھ سینٹینس ہے, تو جن ممالک کے ساتھ ہمارا یہ معاہدہ ہوگا اور جیسے یورپی یونین ہے یا یو کے ہے, اور بہت سارے لوگ اس لیے ہم واپس نہیں لا پا رہے کہ ہمارے ہاں ایک کئی جرائم میں ڈیتھ پنشمنٹ ہے, تو ان ملزمان کے لیے جو حوالگی کا معاہدہ ہوگا اس میں یہ جو ڈیتھ سینٹینس ہے یہ اپلائی نہیں ہوگی, تاکہ ہم کم از کم اپنے جو ڈاکو چور ہیں ان کو تو واپس لا سکیں. یہ اس لیے جو تھا وہ امپورٹنٹ تھا.
وائس آف امریکہ نے سینئر قانون دان سلمان اکرم راجہ سے پوچھا کہ کیا یہ سزا صرف غیر ملکوں سے حوالے کیے جانے والے ملزموں کے لیے ختم کی جائے گی یا ملک سے اس سزا کا خاتمہ کر دیا جائے گا. انہوں نے کہا کہ یہ واضح نہیں,
دیکھنا پڑے گا نا وہ کیا کرتے ہیں, یہ سب ہمارے سامنے نہیں ہے کہ وہ کیسے ہوتا نظر نہیں آتا. عام طور پہ یہ ایک ہوا کرتی ہے ایک کنڈیشن یا ایک کم از کم پوائنٹ آف کنسرن یورپین ممالک میں, کہ جس شخص کو واپس بھیج رہے ہیں اس کے ملک میں کیا اس کو وہاں سزائے موت ہونے کا خدشہ تو نہیں ہے.
مسلم لیگ نون کے صدیق الفاروق کہتے ہیں کہ حسن اور حسین نواز کے خلاف سیاسی الزامات کی وجہ سے انٹرپول نے کاروائی سے انکار کر دیا تھا, اور آئندہ بھی ایسی کوشش کا کوئی فائدہ نہیں ہوگا.
اس طرح سے انہوں نے کوشش کی ہے حسین نواز اور ان کو واپس لانے کی, اس میں بھی متعلقہ ادارے نے انکار کر دیا ہے کہ یہ سارا پولیٹیکلی موٹیویٹڈ چیزیں ہیں. کریں گے تو یہ بھی پولیٹیکلی موٹیویٹڈ ہے. حسین نواز اور اپنا ان کے بھائی جو بڑے ہیں حسن نواز, وہ تو اپنا پاکستان کے اب شہر ہی نہیں ہے. اس وقت اپنا کاروبار وہ اسٹوڈنٹ لائف سے وہاں وہ کر رہے ہیں, اور آپ کو معلوم ہے کہ برطانیہ میں تو کوئی کالا کام نہیں کر سکتا, وہاں کے قانون کے مطابق ہی کرے گا.
سینئر تجزیہ کار خاور گھومن نے کہا کہ یورپی یونین اور برطانیہ کو شکایت ہے کہ پاکستان میں مجرموں کو سزائے موت دی جاتی ہے, اس لیے وہ کسی ملزم کو پاکستان کے حوالے کرنے کے لیے تیار نہیں ہوتے. قانون میں ترمیم کا مقصد انہیں مطمئن کرنا ہے.
ہم نے جب ایکسٹریڈیشن کرنی ہے فرض کرے ہیں باہر سے, تو ہمارے اوپر ایک بڑا الزام لگتا ہے, یا ایک جو باہر کے ممالک جو ہے یورپین یونین اسپیشلی ہے, یو کے ہے, وہ کہہ رہے ہیں کہ یار آپ کے ملک کے اندر یہ سب قانون موجود ہے کہ آپ لوگوں کو پھانسی گزرا دیتے ہیں, ٹھیک ہے. تو وہ اس میں وہ کہہ رہے ہیں بیسیکلی اس کو, ان کی جو ان کا جو کنسرن ہے نا یورپین یونین اور ان لوگوں کا, اس کنسرن کو میرے خیال میں اس کو ایڈریس کرنا ہے.
سینئر صحافی اور تجزیہ کار افتخار احمد کا کہنا ہے کہ جن افراد پر کوئی الزام ثابت نہیں ہوا ان کے بارے میں فرض کر کے کسی قانون کو تبدیل کرنا احمقانہ بات ہے.
ایک آدمی جس پہ ابھی تک مقدمہ ہی نہیں چلا, کوئی ٹرائل ہی نہیں ہوا, ٹرائل میں کوئی ڈسیژن ہی نہیں ہوا, تو ہم پریزیوم کر رہے ہیں کہ ہی ول بی ہینگ, सो देयर फॉर हम पहले ही कानून में तरमीम कर लें. बच्चों वाली बात कर रही है ना कि 302 को खत्म कर दे. मैडम मुझे समझ नहीं आ रही है क्या खेल कर रहे हैं. ये जो अहमकाना बात है ये कर रहे हैं.
पाकिस्तानी अखबार डॉन के रिपोर्टर ने जब पूछा कि क्या आयन शिकनी के मुकदमे में मफरूर करार दिए गए जनरल रिटायर्ड परवेज मुशर्रफ को भी वापस वतन लाया जाएगा तो फवाद चौधरी ने कहा कि उन्होंने क्या गलत काम किया है, उनके खिलाफ मुकदमा सियासी है. इस पर तबसरा करते हुए इफ्तिखार अहमद ने कहा कि फवाद चौधरी जनरल परवेज मुशर्रफ के मातहत काम कर चुके हैं इसलिए ऐसा कह रहे हैं. माहरीन का ख्याल है कि वफाकी काबीना ने कानून दानों से मशवरा किए बगैर ज़ाब्ता फौजदारी में तरमीम की मंजूरी दी है. इस तरमीम के बावजूद गैर मुल्कों में मौजूद सियासी रहनुमाओं की वतन वापसी मुमकिन नहीं. मुबशिर अली जैदी, वॉइस ऑफ अमेरिका, वाशिंगटन.